آیت 42، لو کان اردن قریبا، اگر ہوتا مال غنیمت قریب. ارد یہاں کس معنی میں؟ ارادہ پیش کرنا، یعنی دنیا کی چیز، قیمت کے معنوں میں، قیمتی. یعنی اگر اس جنگ کے بعد مال غنیمت ملنے کی آس ہوتی. اور دوسری بات، وسفرن قاصدن، اور سفر بھی چھوٹا ہوتا. یہ قاصد وہی ہے جس کو قصد میں بھی کہتے ہیں نا، یعنی سفر بڑا چھوٹا ہوتا، قریب جانا ہوتا، تو کیا کرتے؟ لتبعوک، البتہ وہ آپ کی پیروی کرتے. لیکن ان کے دل کا حال کیا ہے؟ ولکن بعدت علیہم الشقہ، اللہ اکبر، لیکن ان کو تو بڑی بھاری پڑ رہی ہے دور کی مسافت. یعنی منافقوں کا تذکرہ ہے کہ اگر ان کو توقع ہوتی کہ مال غنیمت آسانی سے ملے گا، ہدف بھی قریب کا ہے، تو یہ لوگ آپ کا ساتھ دیتے. لیکن تبوک سے کیا ملنا ہے؟ یہ تو ان کو پتا کہ یہ جنگ صحرا میں ہونی ہے، دشمن کے پاس بھی کچھ نہیں ہونا جو بعد میں ملے اگر جیت بھی گئے. تو یہ دور کا سن کے ان کے دل بیٹھے جا رہے ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم اپنے ساتھیوں کو کبھی فورس نہیں کرتے تھے کہ یہ کرو، نیکی کا راستہ دکھاتے تھے، موقع دکھاتے تھے. جب مواقع سامنے ہوتے تھے تو لوگ اپنے ایمان کی بنیاد پہ اس میں لبئی کہہ لیتے تھے. اب ہوتا کیا کہ جب ان کو امید کوئی نہیں ہوتی تو پیچھے رہ جاتے ہیں، اور اس کے بعد جب وقت گزر جاتا ہے، وَسَيَخْلِفُونَ بِاللَّهِ، اور ان قریب یہ لوگ قسمیں کھائیں گے اللہ کی. کیا کہیں گے؟ لَوِسْتَطَعْنَا، اگر ہمارے اندر طاقت ہوتی، استطاعت ہوتی، لَخَرَجْنَا مَعَكُمْ، تو ہم ضرور نکلتے تمہارے ساتھ. یہ قسمیں کون کھاتا ہے؟ منافق. اللہ کی قسم، بڑا دل کرتا ہے نیکیاں کرنے کو، بس وہ ایک مسئلہ ہو گیا نا گھر میں، اس لیے نہیں آ پاتے، وہ پائپ لیک کر گیا. لا حول ولا قوت الا باللہ. وہ ٹوٹی لیک کرتی ہے نا، تو پھر آج گھر میں رہنا ہے تو پلمبر آئے گا تو یہ ہوگا. دیکھیے، میں اللہ نہ کرے یہ نہیں کہہ رہی کہ جو ایسا کوئی کرتا ہے وہ غلط کرتا ہے، اور بعد میں آپ اگلے دن پوچھیں نا تو لوگ کہتے ہیں وہ آیا بھی کوئی نہیں، وہ آیا بھی نہیں، وہ پھر شام کو آیا. تو بھائی، آپ جرت کر کے کہہ دیتی کہ اس وقت میں نہیں آنا، اس کے بعد آنا، دو دن ٹوٹی بند بھی رہ گئی تو کیا ہوگا، پانی نہیں آئے گا نا. لیکن آج کا پانی علم کا آپ کا چھٹ گیا تو آپ کو کیا ملے گا؟ ہم سب اپنے عذروں کی روشنی میں خود کو دیکھے. اللہ کا کمنٹ میرا نہیں ہے، یو لیکون انفسہم، یہ ایسے بہانے بنا کر اپنے آپ کو ہلاک کر رہے ہیں. واللہ یعلم انہم لکاذبون، اللہ کو معلوم ہے یہ بالکل جھوٹے ہیں. میں تو نہیں کچھ بولوں گی اس جملے کے بعد، اس آیت پہ اللہ نے جو بات کہہ دی وہ کافی ہے. نہ میں کسی کا راز جانتی ہوں، نہ آپ میرا جانتے ہیں. میرے اندر بھی بہت ساری کمیاں، میں بہت ساری نیکیوں سے پیچھے ہوں. یعنی آپ مجھے بتائیں گے یا مجھے آپ کو بتانا ہے؟ نہیں، اللہ کو پتہ ہے میرے کیا حالات ہیں، تو اس طرح آپ کے حالات اللہ کو پتہ ہے. لیکن اللہ جو بات کہتا ہے وہ یہی ہے کہ کام قریب کا ہو، آسان ہو تو ان کو سمجھ آتا ہے. اب یہ بات تو کر دی گئی، آگے دیکھیے اس کے بعد کی جو باتیں ہیں نا، اگلی آیتیں جو 43 سے تقریباً 60 تک چلیں گی، یہ آپ ان کے عذر بہانے ہیں. تھوڑا سا اس کا تناظر سمجھ لیجئے، پھر بات آسان ہو جاتی ہے. نبی صلی اللہ علیہ وسلم بہت مروت والے تھے، منہ توڑ نہیں تھے. بری بات ہے کہنا ویسے، یعنی لوگوں کے لیے بھی نہیں اچھا، لیکن سمجھ بات آ جاتی ہے کہ منہ پھٹ نہیں تھے. دل بھی نرم تھا، زبان بھی نرم تھی، لوگوں کو منہ پہ تانے نہیں دیتے تھے. اب ہوتا کیا کہ جب جہاد کی کال ہوئی تو جن کے دلوں میں نفاق تھا نا، وہ اب عذر لے کے آ گئے. اللہ کے نبی، بس کیا بتاؤں، میری یہ مجبوری ہے. تو اللہ کے نبی کیا کہتے؟ اچھا کوئی بات نہیں نا، مجھے صاف پتا، کوئی بات نہیں، آپ آرام کریں، کوئی بات نہیں. وہ خوش ہوتے، بغلیں بجاتے ہوئے جاتے ہیں، باہر جا کے ہنستے، اور باہر جا کے وہ باتیں کریں گے. اگلی آیتیں 11ویں پارے میں آپ پڑھیں گے. گھر جا کے خوش ہوتے، کہتے یہ کانوں کے کچے ہیں، جو کوئی کہتا باتوں میں آ جاتے ہیں، یہ بہت ایسے ہی بھولے سے ہیں، سیدھے سے ہیں. باہر جا کے خوشیاں مناتے. اب اللہ تعالیٰ اپنے نبی کو گائیڈ کر رہے ہیں، بڑا خوبصورت انداز آیت 43 کا، اف اللہ ان کا، اے نبی اللہ آپ کو معاف کرے. کتنا یونیک انداز ہے نا کہ آپ کو اللہ معاف کرے. لما زنت لہم، یہ آپ نے ان کو کیوں اجازت دے دی؟ کس چیز کی اجازت ہے یہ؟ جنگ سے پیچھے رہنے کی. یہ آپ ان کو کیوں اتنی جلدی ان کی اپلیکیشنز پہ اوکے اوکے کرتے جا رہے ہیں؟ ان کی مجبوریاں، جہاد سے جان چھڑانا، محنت سے جان چھڑانا، इनकी इन बातों को आप क्यों इस तरह कर रहे हैं? क्योंकि नबी सल्लम से बात करके ना वो उसको सनद बना लेते थे, फिर कोई दूसरा भी कहता था ना तो जाके ये नहीं कहते थे कि अल्लाह के नबी के पास हम गए, फिर हम रोए धोए, फिर हमने बड़े टसवे बहाए, फिर आपने कहा जाओ। वो जाके पता क्या कहते थे, मुझे नबी ने कह दिया तुम यहाँ का काम संभालो, नहीं तुम यहाँ रहो, तुम ये रहो। यानी नबी के सर पे बात रख के वो आगे जाके अपने दोस्तों में बड़के मारते थे, मेरे साथ तो उनके ज़रा स्पेशल ताल्लुक है ना, मैं उनको मिलती हूँ, मेरे से वो बड़ा प्यार करते हैं, वो कहते हैं ऐसे तुम्हें कुछ हो गया तो फिर दीन का काम आगे कौन करेगा। इस तरह की बातें करके अपने जुर्म को तोड़ते थे कि चलो ठीक है, और खुश क्या होते थे कि इजाज़त मिल जाए ताकि मुनाफ़िकत का पर्दा चाक ना हो, और इजाज़त ना मिलती तो पता चल जाता कि अल्लाह के नबी के हुक्म की नाफरमानी की है, तो अल्लाह कह रहा है कि आप इनकी इतनी जल्दी बातें ना माना करें, मुझे और आपको भी मैसेज है। कभी अपने बच्चों के बहानों पे फौरन उनको गिव अप ना कर दिया करें, चलो बेटा सो जाओ, अच्छा घर में, अच्छा सुबह उठ के पढ़ लेना, अच्छा चलो ना मस्जिद में जाओ, नहीं उठो जाना पड़ेगा। कब तक नहीं आपने उनकी बात माननी? हत्ता यतबयन लकल्लज़ीन सदकू, यहाँ तक कि आपके लिए वाज़े हो जाता कि कौन लोग सच्चे हैं, वतालमल काज़िबीन, और आप झूठों को भी जान लेते, आपको लग पता जाता सच्चे उजर किसके, झूठे उजर किसके हैं। यार थोड़ा सा समझिए, क्योंकि आपके जहनों में बहुत सारे सवाल उभर रहे होंगे कि कैसे पता चले कि मेरा उजर सच्चा है कि झूठा है, मुमकिन है ना? आप मैं आज क्लास से छुट्टी कर सकते थे, हमारा जिहाद तो यही है ना, और बाकी बातों को तो दूर कर दें। मुझे कैसे पता चले कि मेरा उजर झूठा है कि सच्चा है? तो उसके लिए कुछ क्राइटेरिया ना वो नोट करें, कुछ तो अगली आयतों में आएंगे इंशाल्लाह, लेकिन मैं सिर्फ आपको एक छोटा सा स्केच देना चाहती हूँ। खुद से पूछे इस वक्त अगर दीन के काम की बजाय दुनिया का कोई काम होता तो मैं रुकती? नंबर एक, जब भी आपके रास्ते में कोई रुकावट आए ना कुरान की तरफ आने में या उससे आगे पीछे, बीमारी है तो सोचे इस बीमारी में दुनिया के काम से रुकती, मेहमान है तो कहीं इन मेहमानों से रुकती, घर में कुछ और है रुकती, और ख़ास तौर पे दुनिया के भी वो काम जहाँ से लाखों का प्रॉफिट मिलता, हज़ारों की उम्मीद होती कि जाऊँगी, और जहाँ इतनी नेकियाँ मिल रही हों वहाँ से रुकने से बंदे का दिल कैसे करे? सिर्फ ये क्राइटेरियन बना लें, जब भी कभी कोई मजबूरी आए तो खुद से पूछे आज रुक जाती? अगर यहाँ कोई ऐसा एग्जीबिशन हो रहा होता कि जहाँ से मुझे 1,000 वाली चीज़ 200 की मिलती तो मैं रुकती? बस आज अभी ये क्राइटेरियन रखें, बाकी बातें आगे आएंगी, आप देखेंगे बंदे को पता लग जाता है कि वो कितने पानी में है। अल्लाह ताला कहते हैं कि ऐसी बातों में आप ना आइए। एक दूसरा गिरोह भी था कि जिनके पास हकीकी मजबूरियां तो थी, इसके बावजूद भी वो कहता था कि नहीं शुरू तो करूँ। जैसे आपने अभी मुझे कहा ना कि आप रिकॉर्डिंग से कर लें, अभी आज एक दर्स भी है अल्हम्दुलिल्लाह, हमने फ़ौरन निकलना है, तो मुझे सुबह भी किसी ने कहा कि आप आज रिकॉर्डिंग से कर लें, मेरे भी दिल में आया कि चलो फिर वहाँ तो अब कभी कभार जाना है। फिर मैंने घर से अपने आप को क्या तसल्ली दी, मैं चलती हूँ, मैं शुरू करूँगी। यानी आज आपको तो मेरी नीयत नहीं पता, जब मैं आके बैठी थी तो मैंने कहा कि मैं बात करूँगी, अगर मैं बोल सकी तो थोड़ी सी बात करके रिकॉर्डिंग चलवा दूँगी। फिर दूसरा, मैंने थोड़ी सी जब बात की तो मैंने कहा कि ऐसा करती हूँ कि ये जो इंट्रो देना है ना आपको, क्योंकि ये बड़ा अहम है, तो ये मैं खुद दे देती हूँ, क्योंकि ज़रा ये बातें लिखनी होती हैं तो आई कांटेक्ट होता है, तो मैंने सोचा कि जो ही आते होंगी तो मेरे को कहूँगी चला दे। तो आप देखिए कि आयत 44 तक पहुँच गई हूँ, अभी अंदर यही तसल्ली दे रही हूँ कि अभी भी दिल में मेरे क्या है कि अभी ऐसे खुलासा भी हो गया तो कह दूँगी एंड पे कि आज के सबक को आप पिछले बिलुल जन्ना से भी सुनना चाहें तो सुन लें, उसमें आपको बहुत डिटेल्स मिलेंगी। फिर मज़े की बात है, जो अपना जिसमें इंसान के नोट्स होते हैं, कई चीज़ें अपनी कई सालों की जमा की, आज गलती से यहाँ आके देखा तो वो फोल्डर घर छोड़ के 15वें पारे का ले आई। फिर शैतान ने दिल में डाला कि नहीं पढ़ाती, इनको हक नहीं अदा होगा, वो मुझे अंदर कह रहा था नहीं इनको तुम सारी बातें नहीं बता सकोगी, तो फिर मैंने कहा छोड़ो, नहीं तो नासिर मैं नहीं बताऊंगी वो बातें, वो पिछले साल से जाके सुन ले, मैंने उसमें भी कुछ ना कुछ तो बताया ही होगा। तो ये रीजनिंग करें, हमेशा छोटे छोटे स्टेप ले, चले इतनी है, मुझे किसी की बात याद आ गई, बात तो थोड़ी सी आउट ऑफ कॉन्टेक्स्ट होगी, एक न्यू मुस्लिम थे, कोई भी थे, तो अब नए लोगों को फजर की जमात के लिए उठना बहुत मुश्किल लगता है ना, आदत नहीं होती, तो उन्होंने एक जगह शेयर किया कि मैंने अपने आप को फजर का आदि कैसे किया कि मैं एक घड़ी अपने बेड साइड पर लगा देता था, वो मिसाल 4 बजे उस पे अलार्म बोलता, हाथ से बंद कर दूंगा, लेकिन नींद तो खुल गई ना। फिर कहते थे एक घड़ी मैं 4:05 पे अपने से इतनी दूर करता था कि मुझे बेड से उठना पड़े, तो वो 4:05 पे अलार्म लगता था। फिर जब वो लगता तो मैं ज़रा सा हिलजुल करके वहाँ करता, अब थोड़ी सी और आंखें खुल गई। और कहता कि एक घड़ी मैं बिल्कुल बाथरूम के दरवाजे के पास 4:15 पे लगा देता था, तो जब पहले थोड़ा उठा फिर थोड़ा और उठा, तो जब बाथरूम तक जाके बंद करता था उसको, तो फिर मैं सोचता था उठ तो गया ही हूँ, चलो उठते ही आपको पता है कि मोस्टली वॉशरूम में जाने की भी हाजत होती है, तो चलो फारिग हो जाओ, तो जब फारिग होने गए तो चलो वजू कर लो। ये किया करें, डोंट गिव अप प्लीज, अल्लाह आपको रास्ते सिखा रहा है, गिव अप नहीं करना, गिबत भी नहीं करनी, यानी गिव अप कहती हो ना तो बार दफा उर्दू में गिबत लगती है, गिबत भी नहीं करनी और गिव अप भी नहीं करना, अल्लाह देखेगा आपको, प्यार आएगा। जिस वक्त हम नेकियां छोड़ चुके होते हैं ना, या नेकी, उस दिन अल्लाह को हम पे प्यार आने का वक्त होता है। ये वो वक्त होता है जिस वक्त अल्लाह ताला ने फरिश्तों को कहना होता है कि फरिश्तों ये देखो मेरा बंदा आज भी ये काम कर रहा है, जबकि इसको रुख्सत मिल सकती थी। तो इसलिए अब अगली आयत 44 में मुखलिसीन की हिमायत करते हुए अल्लाह ताला अपने नबी को कहते हैं, ला यस्ताजीनुकल्लज़ीना यूमिनून बिल्लाहि वल यौमिल आखिर, आपसे इजाजत वो लोग बिल्कुल नहीं मांगते किस चीज की जंग से रुकने की जो अल्लाह पर ईमान लाते और यौम आखिर पर, किस बात की इजाजत कि युजाहिदू बी अमवालिहिम व अनफुसिहिम, कि वो आपसे इजाजत के तालिब होते ही नहीं कि वो जिहाद ना करें अपनी जानों और मालों से। मुराद क्या है कि सच्चे मोमिन ऐसी सूरत हाल में ऐसा कभी करते ही नहीं है कि वो जिहाद से माफी की दरख्वास्तें करें, क्योंकि उनको पता है इस वक्त हमारी ज़रूरत है, ये जिहाद फी सबीलिल्लाह ईमान का लाजमी तकाजा है। सूरत हुजरात आयत 15 में अल्लाह ताला ने ऐसे ईमान वालों की बड़ी तारीफ की है कि इनके दिलों के अंदर ईमान मुजयन हो चुका है, तो क्या पता चला कि जिसने काम करना होता है वो उजर पेश नहीं करता, वो काम कर लेता है, उसको काम करता देख के कोई कह देगा आप नहीं हो रहा आप छोड़ दें आप कोई और कर लेगा, वो खुद नहीं पीछे हो जाता। वल्लाहु अलीमुम बिल मुत्तकीन, अल्लाह ताला मुत्तकियों के साथ है। अच्छा सच्चे मोमिन माजरत नहीं करते तो कौन करते हैं? आयत 45, इन्नमा यस्ताजीनुकल्लज़ीना ला युमिनूना बिल्लाहि वल यौमिल आखिर, आपसे रुख्सत तो वही मांग रहे हैं जो अल्लाह और यौम आखिर पर ईमान नहीं लाते। लिखिए नंबर 1, कौन दीन के कामों से पीछे रहने की इजाजतें मांगते हैं, नंबर 1 जिनका अल्लाह और आखिरत पर ईमान नहीं होता, दूसरी उनकी खूबी वरताबत कुलूब हो और उनके दिलों में शक आ चुका है। जिस दिन आपको इस कुरान की दावत पे जिस वक्त आपको मिल रही है ना शक हो जाएगा ना, एक कदम आपका नहीं उठेगा इस रास्ते में, 2-3 दिन के लिए आप गायब रहेंगे और उसके बाद आप बगैर बताए छुट्टी करके घर बैठ जाएंगे, असल में दिल में कोई शक आया होता है। और शैतान बहुत सारों को दीन और दीन वालों पे शक डाल के दीन से दूर कर देता है। मुनाफिकों को अल्लाह के नबी की ये बात समझ ही नहीं आती थी कि क्या ये अक्ल में आने वाली बात है कि रोमन एम्पायर्स का मुकाबला ये मुट्ठी भर मुसलमान करने जा रहे हैं, ये तो ऐसे है कि जैसे हाथी को ढाने के लिए चुंटी चल पड़ी, इस तरह की बातें करते थे। बहुत बड़े बड़े ख्वाब देखते हैं, पता नहीं क्या होगा, देखते हैं जी, इस तरह की बातें थी। तो जब दिल में शक आता है ना तो बंदे से नेकी का काम नहीं होता। और तीसरी इनकी कैफियत, फहम फी रई बिहिम यतरद्ददून, और वो अपने इसी शक व शुबे के अंदर मुतरद्दद है। मुतरद्दद किसको कहते हैं? रद्द, करूं कि ना करूं, करूं ना करूं, जिसको आप कहते हैं डबल माइंडेड, सोच इधर भी जा रही है उधर भी जा रही है, क्या करूं वो करूं, इनको समझ नहीं आता करें क्या। और फिर आप देखिए कि ये बातें करने वाले जो बातें बड़ी करते हैं, अगर हकीकत में इनका जाने का इरादा होता तो क्या होता? आयत 46, वलो अरादुल खुरूज, और अगर वाकई उनका निकलने का इरादा होता, नेकी के लिए आने का इरादा होता, लादु लहू अद्दा, तो इसके लिए साजो सामान फ्राहम करते, कुछ तैयारी करते। देखिए जिस दिन आना होता है सुबह स्कूल, तो सुबह उठते ही तैयारियां शुरू हो जाती है ना, और जब शक होता है तो रात को ही सोच के सोते हैं, नहीं मैं बीमार हूँ, मैं नहीं आ सकती और मुझे नहीं आना और मैं ये काम कर नहीं सकती। असल बात क्या है इस आयत को पढ़ते हुए, तो मैं पहले ही दुआ करूंगी कि अल्लाह मला तजल्द मिनहु, बाहर ये लग रहा होता है कि बंदे को आना नहीं और वो तैयारी नहीं कर रहा, लेकिन अल्लाह ताला उसका इंतकाम कैसे लेता है? अल्लाह सुबहाना ताला की जात बंदे से ये काम क्यों नहीं कराती? वलाकिन करिहल्लाहु इम्बियासहुम, बड़ा मुश्किल लफ्ज़ है ये, हालांकि इसमें लफ्ज़ बास है, लेकिन हकीकत ये है कि अल्लाह ने पसंद ही नहीं किया इनका उठना। अल्लाह डोंट लाइक देम, सिट डाउन, गेट आउट, तुम्हारा उठना मुझे बिल्कुल नहीं पसंद, तुम मेरे रास्ते के काम करो, गेट आउट, तुम्हारे दिल में तो अभी दुनिया समाई हुई है, तुम तो अभी अपनी जुबान को पाक नहीं कर पाते, गिबतें अभी तुम्हारे पास, नमाजें तुम्हारी पक्की नहीं, फराइज के तुम पाबंद नहीं, तुम जा रहे हो दीन का काम करने, बैठे रहो। वकील अक़ुदू माल कायदीन, और रोक दिया इनको निकलने से और कह दिया गया बैठे रहो तुम भी बैठने वालों के साथ। आपको इन आयतों का जलाल समझ आ रहा है? मेरा तो दिल नहीं कर रहा मैं इस पे कुछ भी बोलूं। जब बंदे के दिल में दीन या दीन वाले पे शक आ जाता है ना, तो अल्लाह उसको वहां जाने ही नहीं देता। ये अल्लाह का सेफ्टी चेक है। चेक वॉल्व होते हैं ना, कभी आपने पाइपों के पानी में, जहाँ पाइप्स होते हैं ना पानी वाले, सुना होगा, मैंने भी ये बातें जुबानी ऐसी सुनी है, घरों में कहते चेक वॉल्व लगाया हुआ है, पानी इसे ऊपर ना जाए नीचे ना जाए, इमरजेंसी हालात में क्या होगा। अल्लाह ने एक चेक वॉल लगाया हुआ है, और वो चेक वॉल क्या है कि जिस बंदे के दिल में दीन की किसी दावत पे शक आ जाए ना, कतरे सा एक बाल बराबर, अल्लाह उसको कहते है तुम बैठे रहो। वलाकिन करिहल्लाहु इम्बियासहुम, अल्लाह ने उनको उठना पसंद ही नहीं किया। आप इसको कैसे समझेंगे? कोई दुनियावी मिसाल दूं तो बात समझ आ सकती है। सच बताएं, सच बताएं, आप सब अपने दिल पे हाथ रख के, क्या आप हर इंसान की कंपनी में खुश रहते हैं? हर एक के घर में आपको जाना अच्छा लगता है? कुछ लोगों के साथ आप मुरब्बतन मिलते हैं, कुछ के लिए रिश्तेदारियों के लिए मिलते हैं, कुछ के लिए जान बचाने के लिए मिलते हैं। आपको फिक्र लग जाती है जब कभी किसी महफिल में उन्होंने मिलना हो कि अल्लाह खैर करे आज फिर ना कोई जुमला सुना दें, बोल जाए, आपको नहीं अच्छा लगता ना? जैसे इस तरह कुछ लोगों का अल्लाह की तरफ आना अल्लाह को नहीं अच्छा लगता। वो कौन से लोग हैं? हालांकि अल्लाह तो हादी है, ये वो लोग हैं जिनके दिल साफ नहीं है। अल्लाह कहते बैठे रहो। अब नबी को तो दुख होता था ना, अब समझिए जरा थोड़ा सा इस बात को, ये उनके दिल अल्लाह को पता है, नबी को तो नहीं पता कि कौन खोटा है कौन खरा है। नबी को दुख होता था कि अल्लाह देखो सिर्फ 30,000 आए हैं, उधर तो पता नहीं आज दफा 5 लाख ही ना आ जाए, हरकल के साथ रूमी नहीं, अल्लाह ताला थोड़े तो आते साथ ही क्यों मदीना में रह रहे हैं। तो अब अल्लाह आयत 47 में नबी को तसल्ली देते हैं, लो खरजू फीकुम, ए नबी डोंट वरी डोंट बी सैड, अगर ये निकल भी पड़ते तुम्हारे साथ, मा जादू कुमिल्ला खबाला, तो हरगिज ना इजाफा करते तुम्हारे लिए मगर खराबी ही का। यानी अगर तुम्हारे साथ निकलना भी था ना, तो ये तुम्हारे अंदर खराबियां पैदा करते, ये तबूक के सफर के रस्तों में मुसलमानों के साथ दुख सुख के नाम पर गीबते और बातें कर करा के तुम्हारे लिए प्रॉब्लम्स खड़े करते, चूंकि दिल का रोग था ना, फितने उठाते, लड़ाई झगड़ा करते, साजिशें करते, बैठे रहते, बातें करते, गप्पे मारते, आधी आधी रात तक बातें करते, फिर बातों में बातें ही होनी थी ना। तो लिहाजा इनका ना निकलना आपके लिए फायदा मंद है, क्योंकि ये आ जाते तो इस्लाम के खिलाफ प्लानिंग्स करते, पहली इनकी खामी, दूसरी देखिए, वला औदा उखिला लकुम, और घोड़े दौड़ाते तुम्हारे माबेन, यबगूनकुमुल फितना, तुम्हारे दरमियान फितने पैदा करने के लिए, यानी तुम्हारे मुखलिस सहाबा के भी दिलों में शक डाल देते हैं। देखिए कोई बीमार किसी जगह जाता है तो कहते हैं ना कि बाकियों को भी बीमार कर देता है, ईमान का रोगी जब दूसरे से बात करता है तो उसको भी रोगी करता है। अल्लाह ताला कहते हैं नबी इनके ना साथ जाने पे गम ना कीजिए, ये आके नफरी तो बढ़ाते, 30,000 की बजाय 35,000 हो जाते मसलन, मिसाल ले लेते हैं, लेकिन वो 5,000 जो थे ना वो थे निकम्मे, उन्होंने करना कराना कुछ नहीं था, बल्कि काम करने वालों से भी बातें कर करके उनका भी वक्त जाया करना था। कभी ऐसा होता है? आप 4 लोगों को बुलाते हैं कि आओ मेरी मदद कर दो, घरों में खुशी गम चलता है। 2 दोस्तें तो बहुत काम करने वाली हैं, एक ऐसी है ना काम करती है ना दूसरे, कहती पहले चाय पिलाओ, चाय पियेंगे, अच्छा कोई केक नहीं है, केक खाते हैं, केक पिया ले, अच्छा और सुनाओ इधर करो, वो जो 2 बेचारियों ने काम कर लेना था ना वो भी नहीं होता, चाय पानी पी के कहते हो मेरे तो जाने का टाइम आ गया, ऐसा करते हम कल आएंगे फिर काम करेंगे। تو ایسے لوگوں کے ہونے سے نہ ہونا بہتر ہے. اللہ کہتا ہے لیکن اے نبی غور کیجئے, سارے پیچھے نہیں رہے منافق تبوک سے, بلکہ وَفِيكُمْ سَمَّاعُونَ لَهُمْ, تمہارے اندر ابھی بھی ان کے جاسوس موجود ہیں. اس تبوک کے کڑے سفر میں جانے کی صعوبت انہوں نے برداشت کر لی ہے. کیوں؟ تاکہ یہاں کی باتیں ان کو سنا سکے جو نہیں آ رہا, جو تبوک کے سفر سے پیچھے ہے. تو یہ آپ کی باتیں وہاں سناتے ہیں, ڈونٹ وری. واللہ علیم بالظالمین, اللہ ظالموں کو خوب جانتا ہے. اس آیت کے دو ترجمے, ایک تو میں نے بھی کر دیا کہ تمہارے اندر ان کے جاسوس ہیں. یہ جو سب ماؤن ہے نا, یہ انگلش میں سپائز, جس نے بات دوسرے کو سنانی ہوتی ہے نا, وہ بڑے غور سے سنتا ہے. کیا کہا؟ تو سمیا, سما ہے نا, تو سم جوش دکھ رہا ہے نا, بہت غور سے سننے والا مراد جہاں وہ ہے. ایک دوسرا بھی اس کا ترجمہ ہے, اور وہ کیا ہے؟ تمہارے درمیان ان کی باتیں سننے والے بھی ہیں. یعنی آج بھی تمہارے درمیان ایسے نیک دل اور سادہ لوح مسلمان موجود ہیں جو ان منافقین کے بارے میں حسن ظن رکھتے ہیں. ان مسلمانوں کے ان منافقوں کے ساتھ دوستی کے تعلقات بھی ہیں, وہ ان کی باتیں بڑی توجہ سے سنتے ہیں. چنانچہ اگر منافق تمہارے لشکر میں موجود ہوتے, فتنے پھیلاتے, تو ممکن تھا کہ تمہارے اپنے سیدھے سادے ساتھی اس فتنے کا شکار ہو جاتے. یہ مراد ہے. لیکن کوئی بات نہیں, یہ تبوک پہ نہ نکل کر سمجھتے ہیں کہ ہم نے اسلام کا نقصان کیا. نہیں, آیت 48, لقد ابتغوا الفتنة من قبل, یہ پہلے بھی فتنے اٹھاتے رہے ہیں. اب یہاں فتنے کو سمجھ لیجئے کہ یہ تبوک کے سفر سے رک کر ہی کسی فتنے کا شکار نہیں ہوئے, پچھلی جنگوں میں بھی انہوں نے بہت سارے فتنے اٹھائے. اور اگر آپ سیرت پڑھیں نا, تو یہ ایک بات آپ کو دکھے گی, ہر جنگ کے خاتمے پہ عبداللہ بن ابی نے کوئی نہ کوئی فتنہ ضرور چھوڑا. یہ ایسی ہے کہ جیسے آپ یہاں کو فنکشن کریں نا, تو 100 چیزیں اس میں اچھی ہوں گی, 50 لوگوں کو نئے کو فائدہ ہوگا, لیکن ایک آدھے کا دل ضرور کھٹا ہو جاتا ہے. یہ میں نے آزما کے دیکھا ہے, پتا نہیں کیوں ایسا ہوتا ہے. اللہ تعالیٰ کہتے ہیں کہ ایسے لوگ جو دین کے ناطے سے ایسی باتوں میں پڑھتے ہیں, ان کا حال کیا ہے؟ کہ یہ تبوک کے سفر سے پہلے بھی فتنے پھیلا چکے ہیں, اور ایسے فتنے کہ جس کے ساتھ دین کا نقصان ہو. اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک روایت کا خلاصہ ہے کہ علماء آسمان کے نیچے بدترین لوگ ہوں گے, ایک وقت آئے گا فتنہ ان سے برآمد ہوگا اور انہی کی طرف پلٹ کے آئے گا, اور اللہ میں ایسے علماء سو ہونے سے بچائے. فتنے, لڑائیاں, جھگڑے, فرقہ واریاں, جھگڑوں کی باتیں کرتے, وقلبوا لك الامور, اور آپ کے لیے معاملات کو الٹ پلٹ کرنے کی کوشش کرتے ہیں. ادھر کی ادھر سناتے ہیں, آؤٹ آف کانٹیکس باتیں سناتے ہیں. آج بھی یہ ہوتا ہے, کل بھی ہوتا تھا. اللہ کہتا ہے ڈونٹ وری, حت جال حق و ظہر امر اللہ بہم کارہون, یہاں تک کہ حق آ گیا اور اللہ کا امر غالب ہو گیا اور انہیں یہ پسند نہیں تھا. یہ نہیں چاہتے تھے کہ اسلام غالب ہو, لیکن اسلام عرب کے اندر پھیل گیا. لوگوں کی خواہشیں, ان کی کوششیں, دوسری طرف اللہ کا دین غالب ہو گیا. انہی پیچھے رہنے والوں میں سے ایک, جس کا نام روایت میں جد بن قیس آتا ہے, اس کا قول سن لیجئے. آیت 49, وَمِنْهُمْ مَنْ يَقُولُ الزَّلِّي, ان میں سے ایک وہ بھی ہے جو کہتا ہے بھی مجھے تو رخصت دے دیں, رخصت سے مراد چھٹی دے دیں, میری اپلیکیشن منظور کریں. وَلَا تَفْتِنِّي, اور مجھے فتنے میں نہ ڈالیے. جد بن قیس نام کہتے ہیں اس کا, آتا تھا غزوہ تبوک کے لیے, تیاری کا اعلان ہوا, اللہ کے نبی کے پاس آیا اور مذاق کے انداز میں کہنے لگا بھائی مجھے تو معاف رکھیے جنگ سے, کیونکہ میں حسن پرست ہوں. لشکر جا رہا ہے شام کے علاقے میں جہاں کی عورتیں بڑی حسین ہوتی ہیں, تو میں وہاں کی خوبصورت عورتوں کو دیکھ کر خود پر قابو نہیں رکھ سکوں گا اور فتنے میں مبتلا ہو جاؤں گا, مجھے پیچھے رہنے دیں. اللہ کہتے ہیں اللہ فی الفتنتی سقطو, آگاہ رہو فتنے میں تو یہ لوگ پڑھ ہی چکے ہیں. یہ تو فتنہ کیا تھا, اب یہ فتنہ کون سا ہے؟ دین سے پیچھے رہنے کا فتنہ. وَإِنَّ جَهَنَّمَ لَمُحِيطَةٌ بِالْكَافِرِينَ, اور یقیناً جہنم ان کافروں کا احاطہ کیے ہوئے. ان منافقوں کا دل کیسا ہے؟ آیت 50, وَإِن تُصِبْكَ حَسَنَةٌ تَسُؤْهُمْ, اے نبی اگر آپ کو کوئی اچھی بات پہنچتی ہے تو ان کو بڑی بری لگتی ہے. اچھی بات سے مراد جہاں کے کامیابی, اسلام کو آپ کو کوئی خیر ملتی ہے تو کہتے ہیں اچھا جی ماشاء اللہ اب یہ بھی ہو گیا, اچھا چلو ٹھیک ہے اللہ برکت دے, یہ سٹائل ہوتا ہے. اور دوسری طرف وَإِن تُصِبْكَ مُصِيبَةٌ، اور اگر آپ کو کوئی تکلیف پہنچتی ہے، يَقُولُ قَدْ أَخَذْنَا أَمْرَنَا مِن قَبْلُ، تو کہتے ہیں شکر ہے ہم نے تو اپنا معاملہ پہلے سے درست کر لیا تھا، یعنی اسلام کو کوئی تکلیف ہوئی، شکست ہوئی، کوئی جان کے لالے پڑے، کہتے شکر ہے ہم نے پہلے ہی اللہ کے نبی کا ساتھ چھوڑ دیا تھا۔ وَيَتَوَلَّوْا وَهُمْ فَرِحُونَ، اور وہ لوٹ جاتے ہیں خوشیاں مناتے ہوئے۔ دین سے پیچھے رہنے، قربانی کے موقع سے پیچھے رہنے پر خوش ہوتے ہیں، یہ منافقت کی علامت ہے۔ مومن نیکی سے پیچھے رہتا ہے، بہت دفعہ رہتا ہے، مت سوچئے کہ جو نیکی نہیں کر پا رہے آپ کے بقول وہ کوئی پیچھے ہے، ان کے عذر ان کے ساتھ ہیں، لیکن منافق نیکی کے موقع سے پیچھے رہ کر خوش ہوتا ہے۔ آیت 51، قل لن یصیبنا الا ما کتب اللہ لنا ہوا مولانا، آپ کہہ دیجئے ہم پر کوئی مصیبت آ ہی نہیں سکتی سوائے اس کے جو اللہ نے ہمارے لیے لکھ دی ہو، اور وہی ہمارا مولا ہے۔ یعنی ہم پر، مسلمانوں پر جو مصیبت آتی ہے اللہ کی مرضی اور اجازت سے آتی ہے، کائنات میں پتہ بھی نہیں ہل سکتا اس کی مرضی کے بغیر، تو لہذا فتح ہو کہ شکست ہو ہمیں قبول ہے، کیونکہ اللہ کا فیصلہ ہے۔ دیکھیے مسلمان نہ فتح کے لیے لڑتا ہے نہ شکست کے لیے، وہ اللہ کی رضا کے لیے کام کرتا ہے، کام کر کے بھی رضا مل جاتی ہے، کبھی نہ کر کے بھی ملتی ہے، تو ہو گئی تو ہو گئی، نہیں تو نہ صحیح۔ ہم تو بس جا رہے ہیں اللہ کے رستے میں، یہ اپنا سلوگن بنائیے، ہم سے دین کا کوئی کام ہو کہ نہ ہو نو پرابلم، بس ہم اللہ کے راستے میں نکلنے والے بن گئے۔ وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ، اور اللہ ہی پر توکل کرنا چاہیے اہل ایمان کو۔ لوگ سوچتے کہ ایمان والا ناکام ہو گیا، مسلمانوں کو حنین میں تھوڑی سی تکلیف ہوئی، احد میں ہوئی، کہا نہیں مسلمان کبھی گھاٹے میں نہیں۔ آخری آیت سبق کی خلاصے میں اس کو دیکھیے، قُلْ هَلْ تَرَبَّصُونَ بِنَا إِلَّا إِحْدَى الْحُسْنَيَيْنِ، ان سے کہیے کہ تم ہمارے بارے میں کس چیز کا انتظار کر سکتے ہو سوائے دو نہایت عمدہ چیزوں میں سے کسی ایک کا۔ حسنیین جو ہے نا، الحسنہ سے تثنیہ ہے، ڈیول، احسن کی مؤنث ہے، افضل و تفضیل کا صیغہ ہے۔ دو خوبیاں یہاں کیا ہے تو لکھ لیجئے، اس پہ ہے علامہ اقبال کا وہ شعر کہ شہادت ہے مطلوب و مقصود مومن، نہ مال غنیمت نہ کشور کشائی۔ مسلمان کو اللہ کے راستے میں نکلنے کے بعد یا تو شہادت مل جائے گی، شہید ہو کے کامیاب ہو گئے، کیسے؟ جیسے جنگ موتا کے حالات سنے ابھی آپ نے شروع میں، اور یا پھر غازی بن کے کشور کشائی، یعنی ملک فتح کر کے لے آتا ہے۔ مقصد نہ تو مال غنیمت ہے نہ کشور کشائی، شہادت ہے موت کی صورت میں، اور شہادت حق کی گواہی ہے زندہ رہنے کی صورت میں۔ کامیاب ہو جائیں گے تو احسن، نہ کامیاب ہوئے تو احسن کی دوسری صورت شہادت، کوئی تیسری بات نہیں ہے۔ ایک شعر بھی ہے نا، جو حق کی خاطر جیتے ہیں مرنے سے کہیں ڈرتے ہیں جگر، جب وقت شہادت آتا ہے دل سینوں میں رقصاں ہوتے ہیں۔ شہید کو موت کے وقت اتنی لذت مل رہی ہوتی ہے، وہ خوشیاں مناتا ہے، شہید کی روح جسم سے اچھلتی بھی جاتی ہے، بھی موجے مناتی بھی کہ جا رہی ہوں رب کے پاس۔ یا ایتھا النفس المطمئنہ، جو دنیا میں اللہ کے کام کو انجوائے کرتا ہے نا، خوشی خوشی کرتا ہے، اللہ کا کام روتے چہرے والے نہیں کر سکتے۔ آج ہی اپنے نام سے یہ کام کاٹ دیں، آج نکل ان کے نام کٹ جائیں گے، خوشیاں منائیں، آنر سمجھیں گے تو کام ہوگا، ورنہ نہیں ہوگا۔ اسی طرح موت کے وقت وہ خوشیاں مناتے ہیں۔ وَنَحْنُ نَتَرَبَّصُ بِكُمْ أَن يُصِيبَكُمُ اللَّهُ بِعَذَابٍ مِّنْ عِندِهِ أَوْ بِأَيْدِينَا، اور اے منافقو، ہم منتظر ہیں تمہارے بارے میں کہ اللہ تمہیں پہنچائے کوئی عذاب ہمارے پاس سے یا ہمارے ہاتھوں۔ فَتَرَبَّصُوا إِنَّا مَعَكُمْ مُتَرَبِّصُونَ، تم بھی انتظار کرو، ہم بھی تمہارے ساتھ انتظار کرنے والوں میں۔ یہ ہے آخری چیلنجنگ جملہ، کہ مومنوں کے بارے میں منافق تو یہ سوچ رہے ہیں کہ ان کو نقصان ہوگا، تو نقصان تو کوئی نہیں ہونا، ان کا نقصان نہیں ہوگا، لیکن مسلمان کا فائدہ ہوگا۔ اور مسلمان کافر کے بارے میں کیا سوچتا ہے؟ کہ یا تو اللہ ان پہ خود ہی کوئی عذاب لے آئے گا، یا مسلمانوں کے ہاتھوں مروائے گا۔ تو یہ ہے آج کی آیتوں کا خلاصہ، کچھ باتیں انشاءاللہ اگر توفیق ملی تو کل، آپ کو مشکل الفاظ بھی ہیں کچھ، تو میں کل انشاءاللہ آپ کے ساتھ اس کو، اللہ نے زندگی دی تو کریں گے، اور اگر آپ چاہیں تو سبیل الجنہ سے سننا بھی چاہیں تو مزید بہت ساری چیزیں کھل جائیں گی۔ ایک دو لوگ اپنی شیئرنگ دے دیں تو انشاءاللہ یہاں پہ ہم رکیں گے۔ جی
بہت ہی خوبصورت آیات اپنے محاورے کے لیے کہ ہم کہاں کھڑے ہیں. اور یہ سب سے پہلے تو اللہ سبحانہ تعالیٰ کا شکر ادا کرنا چاہیے کہ اللہ سبحانہ تعالیٰ نے ہمیں کسی کام کی توفیق دی ہے, اور اگر ہم کمٹمنٹ کریں تو ہم اس کام کو صحیح طریقے سے کریں. ہر انسان کی زندگی میں اپ اینڈ ڈاؤنس آتے ہیں, ان آیات کو سامنے رکھنا چاہیے. بلکہ میں نے تو نمبر لکھے ہیں چٹ لگا کے کہ ان آیتوں کو سامنے رکھ کے یہ سوچنا چاہیے کہ نہیں, اگر صحابہ کرام تو ہم تو کچھ بھی نہیں ہیں, ہمیں بھی اسی طرح دین کا کام کرنا ہے. اور سچ بات ہے کہ ہماری زندگی میں دوسری چیزیں بھی ہیں, اور ہم یہی سوچتے ہیں کہ نہیں منڈے سے تھرسڈے ہم یہ کر لیتے ہیں تو انف ہو گیا, فرائیڈے سیٹرڈے سنڈے جو ہم واقعی میں مجھ سمیت ہم بہت ریلیکس ہو جاتے ہیں. تو اللہ سبحانہ تعالیٰ سے دعا ہے کہ اگر ہمیں فرائیڈے سیٹرڈے سنڈے بھی کام کرنا پڑے تو اللہ سبحانہ تعالیٰ ہمیں توفیق عطا فرمائیں, اور دل کی خوشی سے کام کرنا ہے, مجبوری سے نہیں. بس اپنے لیے یہی دعا ہے کہ اللہ سبحانہ تعالیٰ توفیق دیں اور خوشی سے کام کرنے کی انشاء اللہ. جزاک اللہ خیر.
آمین سب آمین.
جب سے سورۃ توبہ شروع ہوئی ہے میری فیلنگ یہی ہے کہ مجھے اپنا ایمان کافی نہیں لگ رہا. مجھے یہی فیل ہوتا رہا کہ جو ہم سوچتے ہیں کہ ہم بہت کچھ کر رہے ہیں, مجھے سب کچھ بہت کام ہونے لگا ہے. اور میری ہے بہت بڑی یہ خواہش ہے کہ اللہ مجھے اپنی معرفت نصیب کرے, اور مجھے یقین والی زندگی دے. لیکن جب سے سورۃ توبہ شروع ہوئی ہے مجھے اپنا ایمان بہت کم لگ رہا.
الحمدللہ. دیکھیے آپ جس قسم کے لوگوں میں رہتے ہیں نا, آپ ان سے خود کو مقابلہ کرتے ہیں. ہم چونکہ آج کی دنیا کے لوگوں میں رہتے ہیں جو کہ قرآن نہیں مثالیں پڑھ رہے, تو ہم یہ چار گھنٹے کی کلاس کے بعد کہتے ہیں ہم بہت نیک ہیں, کیونکہ تقابل میں دوسرے لوگ ہوتے ہیں نا. تو یہ صورتیں جو ہیں نا یہ میں صحابہ کا ساتھ دے رہی ہیں, ہما نے بالکل سچ کہا. اسی لیے اللہ کے نبی نے فرمایا کہ نیکیوں میں اپنے سے اوپر اللہ کو دیکھو اور دنیا میں نیچے دیکھو. ہم دنیا میں اوپر دیکھتے ہیں کیا اور چیز ہے جس کو اپنے گھر میں لانا ہے, اور نیکیوں میں ہم کہتے ہیں اٹس اوکے, نماز تو پڑھتے ہیں نا, لیکن نماز کی روح نہیں ہے. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہماری اصلاح فرمائے. جزاک اللہ خیر. السلام علیکم ورحمۃ اللہ.